यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सार्वजनिक प्रसारण सेवा पीएसबीको 3 दिने पूर्वारम्भ कार्यक्रम सम्पन्न। पीएसबीलाई नमूना प्रसारण संस्थाको रूपमा विकास गर्न सबै पक्षको साथ रहने संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको विश्वास। सरकारका काम कार्यवाहीलाई थप प्रभावकारी बनाउन पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशन। दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने प्रति मात्रा झण्डै 1.5 लाख पर्ने औषधि निशुल्क उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय। र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले प्रक्षेपण गरेका उपग्रहहरू सफलतापूर्वक अन्तरिक्ष यानमा जोडिए।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सार्वजनिक सेवा प्रसारण पीएसबीको 3 दिने पूर्वारम्भ कार्यक्रम आज सम्पन्न भएको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जनताको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई प्रत्याभूत गर्ने गरी सार्वजनिक सेवा प्रसारण पीएसबीले काम गर्नुपर्ने बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारणको पूर्वारम्भ कार्यक्रमको आज सिंहदरबारमा आयोजित समापन समारोहमा संचार मन्त्री गुरूङले सरकारको कुनै दावेदारी नगरी पीएसबीले जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभयो। देशमा सामाजिक सद्भाव र सांस्कृतिक सह अस्तित्व प्रवर्धन गर्ने गरी पीएसबीले काम गर्नुपर्ने भन्नुहुँदै संचार मन्त्री गुरूङले राज्यका कमी कमजोरीहरू औल्याई जनचाहना अनुसार काम गर्न पीएसबीलाई स्वायत्त बनाउँदै जाने पनि उल्लेख गर्नुभयो।
संविधानले जुन चाहिँ अधिकार जनतालाई दिएछ, सूचनाको हक र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रको हक होला, त्यसलाई प्रत्याभूत गर्ने ढंगले ठिक ढंगले राज्यको सरकारको कुनै दावेदारी नगरिकन, फेरि पनि दोहोऱ्याउँछु म, त्यसबाट मुक्त भएर सरकारको पनि सहयोग त गर्ने हो, उसलाई पनि सजिलो बनाउने हो। हाम्रो जे खालको समस्या छ आज चाहिँ मुलुकमा सामाजिक चाहिँ सद्भाव कायम गर्ने ठूलो समस्या छ, भत्काइरहेछ यो चिज, हाम्रो सांस्कृतिक सहस्थित भत्काइरहेछ, अब धार्मिक सहिष्णुता जे थियो त्यसलाई पनि भत्काउन खोजिरहेछ र मुलुकको अस्थिरताको ल्याउन खोजिरहेछ, मुलुकको स्वाभिमानमाथि धावा बोल्ने प्रयत्न भइरहेछ। त्यसको स्वाधीनताको पक्षमा स्वतन्त्रको पक्षमा दोहोरो भएर उभिनुपर्छ। नाफालाई खोलेको संस्थाहरूले त्यो गर्दैन, त्यो राज्यको संस्थाले गर्नुपर्छ। यो यसको स्वायत्तको धेरै चाहिँ त्यो प्रस्फुटन त्यहाँनिर हुनु पर्यो।
मन्त्री गुरूङले पीएसबी कार्यान्वयनका लागि आवश्यक नियमावली तथा अन्य नीति निर्धारणमा सरकार र मन्त्रालयका तर्फबाट नीतिगत निर्देशन बाहेक अन्य हस्तक्षेप नहुने प्रतिबद्धता गर्नुहुँदै पीएसबीलाई नमूना प्रसारण संस्थाको रूपमा विकास गर्न सबै पक्षको साथ र सहयोगका लागि आग्रह समेत गर्नुभयो। कार्यक्रममा पूर्व सांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले जनताको पक्षमा काम गरी विश्वसनीय प्रसारणको रूपमा स्थापित हुन सके मात्र पीएसबी स्थापनाले सार्थकता पाउने बताउनुभयो।
यो सत्ता पक्षको पनि होइन, यो अपोजिसनको पनि होइन, यो चाहिँ निष्पक्ष विश्वसनीय हुन सक्यो भने अनि सार्वजनिक सेवा प्रसारणको चाहिँ अर्थ रहन्छ। यसमाथि नागरिकहरूको विश्वास भयो भनेदेखि यसको अर्थ रहन्छ। नागरिकको लागि यसले काम गरिरहेछ भन्ने कुरा चाहिँ हामीले सिद्ध गर्न सक्यो भने यसको अर्थ रहन्छ।
वरिष्ठ अधिवक्ता अधिकारीले नागरिकको चेतना अभिवृद्धि गरी मुलुकको सामाजिक आर्थिक र राजनीतिक रूपान्तरणमा रेडियो नेपाल र नेपाल टेलिभिजनको विगतको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै दुई संस्था एकीकृत भएर बनेको पीएसबीलाई स्वतन्त्र र विश्वसनीय बनाउन सके लोकतान्त्रिक शासन व्यवस्थालाई थप बलियो बनाउन समेत मद्दत पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो। यस्तै कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका आर्यालले सार्वजनिक सेवा प्रसारणलाई प्रभावकारी बनाउन क्षमता विकास प्रविधिको प्रयोगमा जोड़ दिनुपर्ने बताउनुभयो। संचार सचिव आर्यालले महत्वपूर्ण इतिहास बोकेका दुई प्रसारण संस्थालाई एकीकृत गरी पीएसबीको नयाँ स्वरूपमा रूपान्तरण हुँदा आउने चुनौतीहरूको सामना गर्न मन्त्रालय सधैं साथमा रहने समेत उल्लेख गर्नुभयो। जनता समाजवादी पार्टीका सांसद रंजु कुमारी झाले पीएसबीले आफ्नो प्रसारणलाई मौलिक विश्वसनीय र निष्पक्ष बनाई आम जनताका सवालहरूलाई थप महत्वका साथ उठाउनु पर्नेमा जोड़ दिनुभयो। यस्तै कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले पीएसबी कार्यान्वयनमा आएसँगै जनचाहना अनुरूप प्रसारणमा नयाँपन दिनका लागि निरन्तर प्रयास भइरहेको उल्लेख गर्नुहुँदै विभिन्न निकायबाट प्राप्त सुझावका आधारमा क्रमशः सुधार गर्दै जाने प्रतिबद्धता जनाउनुभयो। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल रेडियो नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले पीएसबीले राज्य र नागरिक बीचको पुलको रूपमा काम गर्ने बताउनुभयो। सार्वजनिक सेवा प्रसारणको पूर्वारम्भका लागि माघ 1 गतेदेखि 3 दिनसम्म विभिन्न विषयमा समूहगत छलफल प्यानल डिस्कसन सहितका कार्यक्रमहरू आयोजना गरिएको थियो। यसअघि सार्वजनिक सेवा प्रसारण पीएसबी नेपालको पूर्वारम्भ कार्यक्रम अन्तर्गत आज अन्तिम दिन आयोजित प्रविधि रूपान्तरण विषयक छलफलमा पीएसबी नेपालले आधुनिक प्रविधिलाई अवसरका रूपमा उपयोग गर्दै नयाँ युग अनुसार आफूलाई प्रविधि मार्फत रूपान्तरण गर्दै अघि बढ़नुपर्नेमा विज्ञहरूले जोड़ दिनुभएको छ। सहभागी विज्ञहरूले रेडियो नेपाल र नेपाल टेलिभिजनले आफ्नो पुरानो इतिहासलाई कायम राख्दै नवीनतम प्रविधिको अधिकतम प्रयोग गरेर अगाडि बढ़नुपर्ने सुझाव दिनुभयो। विज्ञहरूले आधुनिक प्रविधिको प्रयोग गरेर अगाडि बढ़नका लागि सबैभन्दा पहिले आन्तरिक रूपबाट नै डिजिटलाइज हुन जरूरी रहेकोमा जोड़ दिनुभयो। छलफलमा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर प्रकाश कुमार श्रेष्ठले प्रविधि छिनछिनमा परिवर्तन भइरहने भएकाले सूचनाहरू सबैको पहुँचमा पुर्याउन पीएसबी नेपालको महत्वपूर्ण भूमिका हुने बताउनुभयो। उहाँले पुराना प्रविधिको प्रयोगसँगै आधुनिक प्रविधि अपनाएर पीएसबी नेपाल अगाडि बढ़नुपर्ने र त्यसका लागि आवश्यक थप योजना बनाउन राष्ट्रिय योजना आयोग र पीएसबी नेपाल छलफलका माध्यमबाट सँगसँगै अगाडि बढ़न सक्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गौरव गिरीले पीएसबी नेपालले आफ्नो प्रसारण सबै उपभोक्तासम्म निशुल्क पुर्याउनका लागि भूसतही सैटेलाइट लगायतका सबै प्लेटफर्म प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाँले पीएसबीले आफ्नो सेवा नागरिक केन्द्रित बनाउनुपर्ने र त्यसका लागि नीति निर्माण र कार्यान्वयनमा मन्त्रालय तयार रहेको बताउनुभयो। नेपाल टेलिकमका महाप्रबन्धक संगीता पहाड़ीले पीएसबी नेपालले ग्राहकको आवश्यकता अनुसारको विषयवस्तु निर्माण गरी ओटीटी प्लेटफर्मका माध्यमबाट नागरिकको हात हातमा आफ्नो प्रसारण पुर्याउन सक्ने बताउनुभयो। उहाँले पीएसबी नेपालको पूर्वाधार विकासमा नेपाल टेलिकमले आवश्यक सहकार्य गरेर अगाडि बढ़न सक्ने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम नेउपानेले पीएसबीले आफ्ना उत्पादित विषयवस्तु सबै सामु छिटो पुर्याउनका लागि आधुनिक प्रविधिको प्रयोगमा जोड़ दिनुपर्ने बताउनुभयो। उहाँले गुणस्तरीय प्रसारण र नवीनतम प्रविधिको प्रयोग नै पीएसबीको मूल उद्देश्य रहेको भन्नुहुँदै त्यसतर्फ सम्बन्धित सबै पक्षको सहयोग आवश्यक रहेको औल्याउनुभयो। नेपाल दूरसंचार प्राधिकरणका उपनिर्देशक डाक्टर प्रदीप पौडेलले दूरसंचारले सिर्जना गर्ने ब्यान्डविथका माध्यमबाट पीएसबीका विषयवस्तु प्रभावकारी रूपमा सबै नागरिक सामु पुर्याउन सकिने बताउनुभयो। उहाँले अबको प्रविधि ओटीटी प्लेटफर्म नै भएको र त्यसका लागि सम्बन्धित सबै पक्ष मिलेर अगाडि बढ़न सके कम खर्चमा जनतासम्म पीएसबीको प्रसारण पुर्याउन सकिनेमा जोड़ दिनुभयो। सूचना तथा प्रविधि विज्ञ करूण थापाले रेडियो नेपाल र नेपाल टेलिभिजनमा रहेका पुराना विषयलाई आधुनिक प्रविधिको प्रयोगबाट डिजिटलाइजेशन गर्नुपर्ने र पीएसबीले उपभोक्ता केन्द्रित विषयवस्तु उत्पादनमा जोड़ दिनुपर्ने बताउनुभयो। यही माघ 1 गतेदेखि शुरू भएको सार्वजनिक सेवा प्रसारण नेपालको आज सम्पन्न पूर्वारम्भ कार्यक्रममा विभिन्न विषयगत छलफलबाट निस्किएका निष्कर्षबाट सार्वजनिक सेवा प्रसारण नेपाललाई अगाडि बढ़नका लागि मार्गनिर्देशन प्राप्त हुने अपेक्षा गरिएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विक्रमसम्म 2080 एमडी र एमएस उत्तीर्ण 38 जना विद्यार्थी दीक्षित भएका छन्। प्रतिष्ठानको आज पोखरामा आयोजित प्रथम दीक्षान्त समारोहमा प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ती विद्यार्थीलाई दीक्षित गर्नुका साथै प्रतिष्ठानका उत्कृष्ट विद्यार्थी अरविन्द कुमार शाह अर्थोपेडिक्स र आशिष सापकोटा जनरल सर्जरीलाई उपकुलपति पदक प्रदान गर्नुभयो। सो अवसरमा दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यलाई ध्यानमा राखेर आफूले काम गरिरहेको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री ओलीले प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनुका साथै पोखरामा बिरामीको मृगौला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्दै देश बनाउनमा सबै लाग्नुपर्नेमा जोड़ दिनुभयो। दीक्षित विद्यार्थीलाई दृष्टान्त योग्य इमान्दार आदर्शवान र समाजका लागि उपयोगी हुन सक्नुहोस् भन्ने शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले विद्यार्थी र अभिभावकको आर्थिक लगानी स्नेह र समयको लगानीको प्रतिफल प्राप्त भएको बताउनुभयो। विश्वविद्यालयका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र कारोलिन्स्का इन्स्टिच्यूट स्टकहोम स्वीडेनका प्राध्यापक माग्नुस वेस्ग्रेनले दीक्षान्त भाषण गर्नुभएको थियो। सो अवसरमा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर डुक बहादुर छेत्रीले सेवा विस्तारका क्रममा अस्पताललाई 50 शैयाको आकस्मिक विभाग सञ्चालनको तयारी भएको जानकारी दिनुभयो। आज प्रधानमन्त्री ओलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्घाटन पनि गर्नुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका काम कार्यवाहीलाई प्रभावकारी बनाउन पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई निर्देशन दिनुभएको छ। देउवा निवास बुढा नीलकण्ठमा आज बसेको पार्टी पदाधिकारी सहित सरकारका सहभागी मन्त्रीसंघको बैठकमा सभापति देउवाले जनतासँग सरोकार भएका विषयमा सहज र प्रभावकारी ढंगले सेवा प्रवाह गर्न निर्देशन दिनुभएको कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले जानकारी दिनुभयो। सभापति देउवाले सरकारलाई थप प्रभावकारी बनाउन आवश्यक सहयोग गर्न र संसद अधिवेशन शुरू हुनु पूर्व सम्बन्धित मन्त्रालय अन्तर्गतका कानून कहाँ पुगेर अड्किएका छन् सोको टुंगो लगाउन पनि मन्त्रीहरूलाई निर्देशन दिनुभयो। सभापति देउवाले पार्टीको प्रदेश समिति जिल्ला क्षेत्र एवं स्थानीय तह मार्फत पार्टी केन्द्रीय कार्यालयमा आउने नागरिकका सुझाव र मागका सम्बन्धमा महिनामा एकपटक पार्टी केन्द्रीय कार्यालयमा पुग्न पनि निर्देशन दिनुभयो। सो अवसरमा सभापति देउवाले सम्बन्धित मन्त्रालयका मन्त्रीसँग भइरहेका काम र बाँकी कामका बारेमा जानकारी लिनुभएको थियो। बैठकमा मन्त्रीहरूले आफ्नो मन्त्रालयको काम आइपरेका समस्या र गुनासोबारे सभापति देउवालाई जानकारी गराउनु भएको थियो। बैठकमा सरकारलाई प्रभावकारी र सफल बनाउन सक्रिय ढंगले काम गर्न र महत्वपूर्ण विषयमा नियमित छलफल गर्ने निर्णय भएको कंग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले बताउनुभयो। यस्तै बैठकमा चालू आर्थिक वर्षको बजेटमा परेर पनि स्रोत सुनिश्चितताको पर्खाईमा रहेका बोलपत्र आह्वान हुन नसकेका निर्माण शुरू भएर अपेक्षित गतिमा काम नभइरहेका विकास आयोजना सम्पन्न गर्न गराउन आवश्यक पहल कदमी लिने निर्णय भएको प्रमुख सचेतक घिमिरेले बताउनुभयो। सातामा दुई दिन खुल्ला भेटघाट गर्ने नागरिकको गुनासो सुन्ने सुझाव लिने र बाँकी पाँच दिन सम्पूर्ण रूपले मन्त्रालयको काममा केन्द्रित हुने निर्णय गर्दै सांसदको चासो सुझाव अपेक्षालाई छलफल मार्फत संसदीय दल कार्य समिति र मन्त्रीहरूले समन्वय गर्ने बैठकले निर्णय गरेको छ। नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधि निशुल्क उपलब्ध हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले समयमा पक्षघातको उपचार नहुँदा तथा जीवन रक्षा गर्ने औषधिको अभावमा हरेक वर्ष 800 जनाले ज्यान गुमाउँदै आएको सन्दर्भमा औषधि निशुल्क उपलब्ध गराउने निर्णय गर्नुभएको हो। अमेरिका सरकारको सहयोगमा प्राप्त औषधि संघीय तथा प्रदेश अस्पताल मार्फत निशुल्क वितरण गरिने मन्त्री पौडेलको निजी सचिवालयले आज प्रेस विज्ञप्ति निकालेर जनाएको छ। मन्त्रालयका अनुसार रक्तचाप र मुटु सम्बन्धी समस्या भएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान जाने जोखिम अधिक रहने गरेको चिकित्सकले बताएका छन्। थ्रोम्बोलाइटिक ड्रग्सको एक मात्रा 1,38,000 रूपियाँ पर्ने गरेको छ। यही माघ 22 गतेदेखि किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरूद्धको ह्युमन प्यापिलोमा भाइरस एचपीभी खोप 7 प्रदेशमा पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स गाभीको सहयोगमा सबै 17,70,020 मात्रा खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डाक्टर पवन जङ रायमाझीले जानकारी दिनुभयो। निर्देशक डाक्टर रायमाझीका अनुसार गाभीले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एसपीभी खोप निशुल्क उपलब्ध गराएको हो। सरकारले यही माघ 22 फागुन 6 गतेसम्म देशभरि कक्षा 6 10 र विद्यालय बाहिर रहेका 10 वर्ष उमेर समूहका 16,88,900 किशोरीलाई खोप लगाइने जनाएको छ। नेपालमा पाठेघरको मुखको क्यान्सरबाट हरेक दिन 4 महिलाको मृत्यु हुने गरेको छ। नेपालको बदलिदो जनसांख्यिक संरचना र स्वरूप अनुसार निजामती सेवालाई समय सापेक्ष र जनमुखी बनाउन जनसंख्याको बनावट औषधायु र श्रमिकको उपलब्धता लगायतका पक्षलाई गहिरोसँग अध्ययन गर्न विज्ञहरूले सुझाव दिनुभएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा संघीय निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि जनसंख्या बनावटका सन्दर्भमा सुझाव दिनुहुँदै विज्ञ चेतन अधिकारीले राज्यलाई पर्ने आर्थिक भार, स्वास्थ्य सेवाको अवस्था र सेवाको प्रकृतिका आधारमा कर्मचारीको अवकाशको उमेर 63 वर्ष निर्धारण गर्न उचित हुने धारणा राख्नुभयो। निजामती सेवा वृहत रोजगारी उपलब्ध गराउने क्षेत्र नभई सार्वजनिक प्रशासनलाई क्षमतावान र जनतालाई छिटो सेवा प्रवाह गर्ने इकाई भएकाले यसलाई रोजगारी सृजनाको आधार मान्न नहुने उहाँले बताउनुभयो। जनसंख्याविद दामोदर गेवालीले निजामती कर्मचारीको सेवा प्रवेशलाई खुल्ला गर्न सुझाव दिनुहुँदै उमेरको सीमा नराखे योग्यता र क्षमता तोक्न सकिने बताउनुभयो। समितिले यसअघि विधेयकका सम्बन्धमा लोक सेवा आयोग, कर्मचारी ट्रेड युनियन, राजनीतिक दलका प्रमुख सचेतक, संशोधनकर्ता सांसदसँग छलफल गरिसकेको छ। कर्णाली प्रदेशको महत्वपूर्ण आयोजनाका रूपमा रहेको भेरी करिडोर सड़क खण्डको स्तर उन्नति गर्न अर्थ मन्त्रालयले 4,20,00,000,000 बजेट सुनिश्चित गरेको छ। नलगाड नगरपालिका 12 तल्लुदेखि डोल्पाको त्रिपुराकोटसम्म स्तरोन्नति गर्न मन्त्रालयले उक्त बजेट सुनिश्चित गरेको हो। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको आग्रहमा अर्थले बजेट सुनिश्चित गरेको प्रतिनिधि सभा सदस्य तथा पूर्व शहरी विकास मन्त्री धनबहादुर बुढाले जानकारी दिनुभयो। बेरी करिडोर सड़क 217 किलोमिटर हुने जनाइएको छ। जुम्लाका झण्डै 10,000 घरधुरीमा एक घर एक धाराको पहुँच पुगेको छ। जुम्लाका कुल 24,422 घरधुरी संख्या रहेकोमा 9,886 घरधुरीमा एक घर एक धाराको पहुँच पुगेको खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालयका प्रमुख अक्कल महतले जानकारी दिनुभयो। बाँकी 14,500 बढ़ी घरधुरीले अझै सार्वजनिक धारा र कुवा, मूलधारा र खोलाको दूषित पानी प्रयोग गरिरहेको उहाँले बताउनुभयो। डेमोक्राटिक लयर्स एसोसिएशन डीएलए नेपालले अदालतभित्र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै यो कानूनी शासन र लोकतान्त्रिक पद्धति विपरीत भएको जनाएको छ। डीएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसी र महासचिव अधिवक्ता ज्ञानेन्द्र प्रसाद अधिकारीद्वारा आज जारी प्रेस विज्ञप्तीमा स्वर्णलक्ष्मी बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको मुद्दामा पीड़ितको तर्फबाट बहस पैरवी गरी अदालतबाट बाहिरिने क्रममा भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्र हत्या गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका 8 धुलेवेसी घर भई काठमाडौँ महानगरपालिका 13 बस्ने 19 वर्षीय श्रीकृष्ण कार्की र भोजपुर सडानन्द नगरपालिका 5 घर भई काठमाडौँ महानगरपालिका 6 बौद्ध नयाँ बस्ती बस्ने 31 वर्षीय सरोज कटुवाल रहेका छन्। उनीहरूले प्रेम सम्बन्ध भएको समयमा खिचिएका तस्विर तथा भिडियोहरू सम्बन्ध बिग्रिएपछि पीड़ितका आफन्त र साथीहरूलाई फेसबुकको मेसेन्जरमा पठाई चरित्र हत्या गरेको अभियोगमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरिएको जनाइएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले आज सफलतापूर्वक आफ्नो स्पारडेक्स उपग्रहहरू एसडीएक्स 01 र एसडीएक्स 02 अन्तरिक्षमा डक गरेको छ। स्पेस डकिङ भनेको अन्तरिक्षमा दुईवटा अन्तरिक्ष यान जोड्नु हो। डकिङ प्रक्रिया हालका हप्ताहरूमा कम्तीमा दुईपटक ढिलाइ भएको र अन्ततः बिहिबारको लागि निर्धारित गरिएको थियो। अन्तरिक्ष एजेन्सीका अनुसार डकिङपछि दुईवटा उपग्रहलाई एउटै वस्तुको रूपमा नियन्त्रण गर्न सफल भएको र आगामी दिनमा अनलकिङ र पावर ट्रान्सफर बारे अनुसन्धान गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमा एक पोस्ट मार्फत देशका वैज्ञानिकहरूलाई उपलब्धि हासिल गरेकोमा बधाई दिँदै भन्नुभयो, आगामी वर्षहरूमा भारतको महत्वाकांक्षी अन्तरिक्ष अभियानका लागि यो महत्वपूर्ण कदम हो। रूस, अमेरिका र चीनपछि स्पेस डकिङ हासिल गर्ने भारत चौथो देश बनेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
गएको अंग्रेजी वर्ष सन् 2024 करिब 11.5 लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या हवाई मार्गबाट नेपाल भ्रमणका लागि आउने पर्यटकहरूको मात्रै हो। यसका अतिरिक्त स्थलमार्ग भएर भारत लगायत छिमेकी देशहरूबाट पर्यटक नेपाल घुम्न आउने गर्दछन्। धार्मिक पर्यटकीय क्षेत्रका रूपमा रहेका पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी लगायतका विभिन्न क्षेत्रमा भारतीय पर्यटकहरूको आवागमन उल्लेख रूपमा बढ़दो रहेको हानका अध्यक्ष विनायक शाहले जानकारी दिनुभयो। बाटोघाटोको सुधार र आवागमनमा सहजता गर्न सक्ने हो भने नेपालमा पर्यटन प्रवर्धनको सम्भावना निकै राम्रो रहेको सरोकारवालाहरूले बताउने गरेका छन्। भैरहवा भन्सार कार्यालयले चालू आर्थिक वर्षको गएको 6 महिनामा 46 अर्ब रूपियाँ भन्दा बढ़ी राजस्व संकलन गरेको छ। प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार गत वर्षको यस अवधिमा 39 अर्ब बढ़ी राजस्व संकलन भएको थियो। भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई चालू आर्थिक वर्षका लागि 1.9 खर्ब रूपियाँ राजस्व संकलनको लक्ष्य दिएको छ। हाल सञ्चालनमा रहेका 20 वाणिज्य बैंक मध्ये 11 वाणिज्य बैंकहरूले मात्र यसपटक लगानीकर्तालाई लाभांश दिएका छन्। सबैभन्दा बढ़ी स्ट्याण्डर्ड चार्टर्ड बैंकले 25.5% लाभांश दिएको छ। यस्तै एभरेस्ट बैंकले 15%, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक र नबिल बैंकले 10% बढ़ी लाभांश दिएका छन्।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब विरूद्ध 28 रनको जित निकाल्दै नेपाल पुलिस क्लब जय ट्रफी पुरूष एलिट कपको च्याम्पियन बनेको छ। ब्रिगन्जको नयाँ क्रिकेट मैदानमा तेस्रो दिन बिहिबार पुलिसले प्रस्तुत गरेको 103 रनको लक्ष्य पछ्याएको आर्मी 74 रनमा समेटिएको हो। आर्मीका लागि इमरान शेखले 28, कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान 11 रन बनाए। पुलिसका सागर ढकालले 6 र ललित नारायण राजवंशीले 4 विकेट लिए। पुलिस दोस्रो इनिङमा 129 बनाएपछि आर्मीले 103 रनको लक्ष्य प्राप्त गरेको थियो। 132 रन बनाउँदा 9 विकेटको स्थितिमा तेस्रो दिनको शुरूआत गरेको पुलिसले 7 रन थप्दा बाँकी 1 विकेट गुमाउन पुग्यो। पुलिसका लागि कुशल भुर्तेलले 45, दिलीप नाथले 34, राशिद खानले 18 र अमित श्रेष्ठले 13 रन जोडे। आर्मीका लागि साहब आलम र बसिर अहमदले समान 5-5 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको पुलिसले 133 रन बनाएर 9 विकेटको स्थितिमा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो। 170 रन बनाएपछि आर्मीले 37 रनको सामान्य अग्रता लिएको थियो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय भम। अब मौसम। आगामी 24 घण्टामा कर्णाली प्रदेशको पहाड़ी भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र गण्डकी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सार्वजनिक सेवा प्रसारण सेवा पीएसबीको 3 दिने पूर्वारम्भ कार्यक्रम सम्पन्न। पीएसबीलाई नमूना प्रसारण संस्थाको रूपमा विकास गर्न सबै पक्षको साथ रहने संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङको विश्वास। सरकारका काम कार्यवाहीलाई थप प्रभावकारी बनाउन पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशन। दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने प्रति मात्रा झण्डै 1.5 लाख पर्ने औषधि निशुल्क उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय र भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले प्रक्षेपण गरेका उपग्रहहरू सफलतापूर्वक अन्तरिक्ष यानमा जोडिए। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।